नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेको भनाई।
आजदेखि हामी प्रतिपक्षको हैन जिम्मेवारी भयो, लिखितमा पनि हामी सभामुखलाई हामी बुझाउनेछौँ।
स्थानीय तह कार्यान्वयनमा आएपछि कतै उत्साह कतै अन्योल, सबै निकायमा कर्मचारी खटिएपछि अन्योल हट्ने विश्वास।
यो हप्ताभित्रमा देशका सबै गाउँपालिका र नगरपालिकाका कन्फर्म कार्यकारी अधिकृतज्यूहरूलाई मन्त्रालयले खटाएर पठाउँदैछ।
उखुको अभाव भएपछि मध्य तराईका चारवटा चिनी कारखानामा क्रसिङ बन्द, चिनी मिललाई 10 लाख क्विन्टल उखु अपुग।
विश्वभरिका मान्छेकै सरह माकुराले पनि मासु खाने गरेको तथ्य सार्वजनिक, खाद्य चक्रमा माकुराको महत्वपूर्ण भूमिका।
र बंगलादेशमा 10 दिनपछि शुरू हुने एसिसी क्रिकेटका लागि नेपाली टिमको घोषणा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
घामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब, छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब, बनाऊ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब।
दिव्य एलईडी बल्ब वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलईडी
बल्ब। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मोर्चाका तर्फबाट तराई मध्ये सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आजको संसद बैठकमा तीन बुधे सहमति कार्यान्वयन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनुभयो।
हामीले 7 दिनका समय दिएको तर हाम्रो हिजो सकिएको छ। आज हामी सभामुख महोदय मार्फत हामी मधेसी मोर्चा र गठबन्धन जो सरकारलाई समर्थन दिएका थियौँ त्यसलाई औपचारिक रूपमा हामी सभामुख मार्फत आजदेखि हामी प्रतिपक्षको हामी जिम्मेवारी भयौँ, लिखित रूपमा पनि हामी सभामुखलाई हामी बुझाउनेछौँ।
साउन 19 गते पुष्पकमल दाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने लगायतका तीन बुँदे सहमति भएको थियो। मोर्चामा आबद्ध 7 दलसित संसदमा 42 जना सांसद छन्। मोर्चाले वैशाख 31 गतेका लागि तय भएको स्थानीय तहको चुनाव गैर कानूनी भएकाले फिर्ता लिनुपर्ने माग पनि गरेको छ। पुनर्संरचना आयोगले अपूर्ण प्रतिवेदन दिएकाले त्यसका आधारमा हुने स्थानीय चुनाव पनि वैधानिक नहुने यादवको भनाइ छ। नागरिकलाई झुक्क्याउन मात्रै सरकार र ठूला दलले स्थानीय चुनावको कुरा गरेको दावी मोर्चाले गरेको छ। पहिला प्रदेश र संघको चुनाव गर्न पनि उसले माग गरेको छ। मोर्चाको सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपालले समर्थन फिर्ता लिएको औपचारिक पत्र आजै सभामुख ओनसरी घरतीलाई बुझाएको छ। मोर्चाले समर्थन फिर्ता लिए पनि पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा भने परेको छैन। सरकार टिकाउन 298 सांसद चाहिने हुन्छ। मोर्चाले समर्थन फिर्ता लिएपछि पनि सरकारको पक्षमा अझै 343 जना सांसद छन्।
स्थानीय तह कार्यान्वयनमा आएपछि कतै उत्साह छ भने कतै अन्योल बढेको छ। जिल्लाका प्रमुखहरू नै कसरी व्यवस्थापन गर्ने भन्नेमा अलमलमा छन्। मन्त्रालयको छिनछिनमा फेरिने निर्णयका कारण स्थानीय तहका कर्मचारी झनै अलमलमा परेका छन्। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमिल सिन्हाको रिपोर्ट।
स्थानीय तह कार्यान्वयनमा आएसँगै कार्यालयका साइनबोर्ड फेरिन थालेका छन्। पहिले साइनबोर्डको माथि नेपाल सरकार लेखिएको हुन्थ्यो, तर अहिले नेपाल सरकार नलेखे पनि हुने भएको छ। स्थानीय तह कार्यान्वयनमा जाने क्रममा नेपाल सरकारको लोगो बाहेकका कुनै पनि कुरा नेपाल सरकारसँग जोडिएको छैन। जिल्ला समन्वय समिति मोरङका कर्मचारी तीर्थ घिमिरे।
गाउँ कार्यपालिका नगरपालिका भनिरहँदा त्यसको माथिबाट नेपाल सरकार भन्ने शब्द चाहिँ राख्नुपर्छ भन्ने मेरो धारणा रहेको छ। त्यो चाहिँ नराखेको देख्दाखेरि खल्लो नेपाल भूमिभित्र कम्तीमा स्वायत्त निकाय भए पनि नेपाल सरकार गाउँ कार्यपालिका अथवा नेपाल सरकार नगरपालिका अथवा नेपाल सरकार जिल्ला समन्वय समिति भन्ने रहनुपर्छ होला भन्ने मेरो धारणा रहेको छ।
स्थानीय तह आफै स्वायत्त निकाय भएकाले नेपाल सरकार लेखिरहन नपर्ने नियम आएको होला भन्ने कर्मचारीको बुझाइ छ। तर उनीहरू आफै अन्यलमा छन्। तत्कालीन गाविस सचिव हकित संरक्षण केन्द्रका वरिष्ठ उपाध्यक्ष हरि पोखरेल,
नेपाल सरकार भनेर काम गरिरहेको मान्छे अब अहिले चाहिँ त्यो नेपाल सरकार भन्ने कुरो चाहिँ नदेखिएर अब स्थानीय फलानु चाहिँ गाउँपालिका अथवा फलानु नगरपालिका मात्रै सिधै पत्राचार गर्ने गरिकनको आएको कुराले चाहिँ अब यो के भन्न खोजेको, अलिकति यसले के मिलाउन खोजेको कि सबैलाई बाँध्न खोजेको कि, हामी पनि असहमतमा छौँ।
नेपाल सरकारले लागू गरेको नयाँ संरचना अनुसार हरेक गाउँपालिका या नगरपालिकाको लेटर प्याड आइतबारदेखि नै प्रदेशको नाम उल्लेख गर्दै साइन बोर्ड झुन्निएका छन्। लेटर प्याडमा प्रदेश उल्लेख भएकाले धेरैलाई संघीयताको झल्को दिएको छ। यसले धेरैलाई उत्साहित पनि बनाएको छ। तत्कालीन हात्तीमुडा गाविस सचिव तथा बुढीगंगा गाउँपालिकाका वडा सचिव हरि सुवेदी,
तर एक नम्बर प्रदेश लेखेर यो कार्यान्वयनमा आएको हुनाले यसले चाहिँ 62-63 को आन्दोलन लगायत संविधानले परिकल्पना गरेको संघीयता लागू भएको स्पष्ट रूपमा बुझ्न सक्छौ।
कर्मचारी व्यवस्थापनदेखि स्थानीय तहको आन्तरिक व्यवस्थापन नगर्दै स्थानीय तह कार्यान्वयनमा ल्याउँदा अन्यल बढेको छ। 81 आएको निर्णय र कार्यान्वयनले स्थानीय तहमा भन्दा पनि अरू कार्यालयहरूमा सेवाग्राहीले दुःख पाउने अवस्था आएको जिल्ला समन्वय समिति मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीको भनाइ छ।
स्थानीय तह कार्यान्वयनमा गयो, अब जनताले चाहिँ यसको असर चाहिँ मालपोतमा पर्न सक्छ, जिल्ला प्रशासन नागरिकता दिँदाखेरि पर्न सक्छ, शिक्षामा पर्न सक्छ, स्वास्थ्यमा पर्न सक्छ, यसको असर चाहिँ ठेगाना परिवर्तन हुँदाखेरि चौतर्फी असर पर्छ।
स्थानीय तह कार्यान्वयनमा आएपछि उत्साह र अन्यल सँगसँगै छाएको छ। कुन कार्यालय कता कसरी काम गर्ने, सिफारिस लिन कहाँ जाने जस्ता समस्याले सेवाग्राही र कर्मचारी दुवै थरी अलमलमा छन्।
सबै स्थानीय तहमा कर्मचारी खटिसकेका छैनन्। खटिएका कर्मचारी पनि मन्त्रालयको छिनछिनमा फेरिने निर्णयका कारण अन्यलमा परेका छन्। यसै सन्दर्भमा साथी प्रकाश ढकालले स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मालाई सोध्नु भएको छ, स्थानीय तह कार्यान्वयनमा आएसँगै कर्मचारीको व्यवस्थापन चाहिँ कसरी भइरहेको छ त?
र अहिले सबै जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीज्यूहरूले तत्तत् जिल्लामा रहेका ज्येष्ठ गाउँ विकास समितिका सचिवहरू मध्येबाट तत्तत् गाउँपालिकाको निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी दिइसक्नु भएको छ। कार्यकारी अधिकारीज्यूहरू गइसक्नु भएको छ। सदरमुकामबाट सम्बन्धित गाउँपालिकामा जान एक दुई दिन लाग्ने ठाउँ पनि छन् हाम्रा, त्यो कारण भएको कारणले गर्दा त्यो ठाउँमा चाहिँ अलिकति अप्ठ्यारो परेको हुनसक्छ। होइन भने आजका दिनसम्म सबै स्थानीय विकास अधिकारीज्यूहरूले सबै गाउँपालिकाका र नगरपालिकाका कार्यकारी निमित्त कार्यकारी अधिकारीहरू तोकिसक्नु भएको छ। हामीले माग गरे अनुसार सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारीहरू आउने क्रम छ र मन्त्रालयले पोस्टिङ गर्ने क्रम छ। यो हप्ताभित्रमा देशका सबै गाउँपालिका र नगरपालिकाका कन्फर्म कार्यकारी अधिकारीज्यूहरूलाई मन्त्रालयले खटाएर पठाउँदैछ।
स्थानीय तहलाई महत्वपूर्ण अधिकार, ती अधिकारहरू के हुन्, कस्ता काम गर्न पाउँछन्?
अनुसूची 8 62 अधिकारहरू प्रत्याशित अधिकारहरू स्थानीय तहलाई प्राप्त भएको छ र अहिले स्थानीय तहको निर्वाचन नभएसम्मलाई ती सबै संविधान प्राप्त अधिकारहरू प्रयोग गर्ने कुरामा केही समय लाग्छ र अहिले तत्काललाई भनेको अब अहिले हामीले गर्न सक्यौँ भने यो आर्थिक वर्षमा हो भने अहिले गाउँ विकास समितिबाट हिजो गाउँ विकास समितिबाट जति सेवा सुविधाहरू नागरिकहरूले सहज रूपमा पाउनुहुन्थ्यो अहिले त्यही वडा कार्यालयको रूपमा भएको हुनाले हामीले हिजो नगिजमा पाएको सुविधा टाढा जानु पर्यो भन्नुपर्ने अवस्था छैन र संविधानको मर्म अनुसार अहिले जिल्ला विकास स्थानीय जनताहरू जिल्ला सदरमुकाममा जानुपर्ने काम चाहिँ अब गाउँपालिकाको केन्द्र र नगरपालिकाको केन्द्रमा आउँछ। त्यसरी आयो भने हिजो टाढा भएको काम अब नगिज आउँछ, हिजो नगिज भएको काम नगिजिन्छ भन्ने कुरो हुन्छ। अहिले परिवर्तनको अनुभूतिको लागि पहिलो खुड्किला लागिरहेका छौँ।
अधिकारहरू जस्तै वडाबाट के काम सम्पादन हुन्छन्, जस्तै गाविसले दिएको काम त भन्नुभयो, जस्तै कुनै व्यक्तिले नागरिकता बनाउन चाह्यो भने अब सिफारिस लिन चाहिँ गाउँपालिकाको केन्द्रमा जानु परेन।
संक्षेपमा भन्दा हिजो गाउँ विकास समितिमा जे कामले साथीहरू जानुहुन्थ्यो नागरिकहरू जानुहुन्थ्यो अब त्यो कामको लागि गाउँपालिकाको केन्द्रमा जानु पर्दैन, वडा कार्यालयमा जानुपर्छ। भनेपछि हिजो जुन ठाउँमा थियो, जस्तो फर इक्जाम्पल हिजो गाउँ विकास समितिको कार्यालय नै वडा कार्यालय हुन्छ भनेपछि उहाँहरू टाढा जानु पर्दैन। अब मोटामोटी रूपमा भन्दाखेरि के भने यो योजना तर्जुमा कार्यान्वयन र अनुगमनका कुराहरू वडा कार्यालयले गर्छ, त्यसको लागि बाहिर जानुपर्ने हुन्छ। तथ्याङ्क सङ्कलन गर्ने कुराहरू जुन छन् नि, जस्तो बस्तीको सार्वजनिक जग्गाको घरको जति पनि तथ्याङ्कहरू सङ्कलन गर्नुपर्ने हुन्छ त्यो पनि वडा कार्यालयबाट हुन्छ, गाउँपालिकाको केन्द्रमा जानु पर्दैन। नियमनका कुराहरू हुन्छन्, तपाईँको उपभोक्ता समिति गठन गर्ने, विधि बनाउने, सिफारिस गर्ने कुराहरू हुन्छ नि, संसदमा दर्ता गर्ने कुराहरू, संहिता कुराहरू हुन्छन् त्यो नियमनका कामहरू पनि त्यहाँबाट हुन्छ। विकाससँग सम्बन्धित मैले अगाडि पनि कृषि शिक्षा स्वास्थ्य सानातिना कामहरू जति पनि छन् नि अहिले कृषि सेवा केन्द्रले पशु सेवा केन्द्रले शिक्षाको चाहिँ तपाईँको विद्यालय निरीक्षक स्रोत केन्द्रका साथीहरूले जति गरिरहनु भएको छ अहिले स्थानीय स्तरमा जति गर्नुभएको छ संक्षेपमा भन्दा स्थानीय स्तरमा सञ्चालन भएका त्यो क्षेत्रभित्र सञ्चालन भएका कार्यक्रमहरू त्यहीँको नागरिकले चयन गरेका जनप्रतिनिधिहरू हुनुभएको हुनाले स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने सम्पूर्ण विकास सम्बन्धी कामहरू र सिफारिस सम्बन्धी जस्तो नागरिकता हुनसक्छ, जन्म पञ्जीकरणका कुराहरू हुनसक्छन्, नागरिकताको सिफारिस हुनसक्छ, घरबाट सिफारिस हुन्छ, चार किल्ला सिमानी हुनसक्छ, सिफारिस सम्बन्धी सम्पूर्ण काम मोटामोटी 38-40 सिफारिस सम्बन्धी काम छन्।
जस्तै यो नापी मालपोत कार्यालय अनि सिडियो तत्काल त स्थानीय तहमा जाँदैन किनकि केही समय त लाग्ला, पछि चाहिँ के हुन्छ तिनीहरूको संरचना? अहिलेको जिल्लाको संरचना त्यस्तै रहन्छ कि अब अर्को आर्थिक वर्ष वा जनप्रतिनिधि आइसकेपछि हामी त्यसलाई स्थानीय तहमै स्थानान्तरण गर्छौं?
अब यसमा संविधानको मर्म बनोसिम सङ्घीय कानुन त बन्न बाँकी नै छ र अन्य मन्त्रालयको हकमा विषयगत कार्यालय कहाँ रहन्छ भनेर अहिले मैले भन्न सक्दिनँ किनभने मैले आफ्नो मन्त्रालयको मात्रै बोल्न सक्छु म। र जहाँसम्म संविधानको मर्म हेर्दा जिल्ला प्रशासन कार्यालय रहने देखिन्छ, मालपोत र नापी कार्यालयहरूको केही काम चाहिँ जस्तो रजिस्ट्रेसन उठाउने कुराहरू अहिले स्थानीय तहलाई दिइएको छ, त्यस कारण चाहिँ मलाई लाग्छ सानो युनिट होला, सानो युनिट पनि त्यहीँ गएर बस्छ भन्ने हामीले अनुमान गर्न सक्छौँ। त्यसको बारेमा अहिले नेपाल सरकार प्रधानमन्त्री मन्त्री परिषद प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो समग्र कामको अनुमण्डलिङ पनि गरेका छ।
उहाँ हुनुहुन्थ्यो स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा। स्थानीय तहमा कर्मचारीको व्यवस्थापन के कसरी भइरहेको छ र स्थानीय तहले के कसरी काम गर्छ भन्ने बारेमा कुराकानी गर्दै सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कति लाग्छ खर्च खर्च कमाइ कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला, यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
उज्यालो क्विज आजको प्रश्न,
विश्वमा सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
ए भारत, बी बेलायत।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले तीन बुँदे सहमति कार्यान्वयनमा व्यवस्था गरेको भन्दै मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, अबको एक हप्तामा सबै स्थानीय तहमा कर्मचारी खटिने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेकपा एमाले आज बर्दिया र कैलालीमा सभा गरेको छ। बिहान बर्दियाको राजापुरमा सभा गरेको एमाले कैलालीको लम्की र टिकापुरमा पुगेर आजै सभा गरेको हो। कैलालीमा भएको सभामा नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल लगायतले सम्बोधन गर्नुभएको थियो। एमालेको अभियानको विरोधमा थरुवाटले आज कैलाली बन्द गरेको थियो। एमाले भोलि कैलालीको धनगढ़ी र कञ्चनपुरको महेन्द्रनगरमा सभा गर्दैछ।
निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने बाहेकका दललाई स्थानीय चुनाव चिन्ह दिने स्थानीय चुनावमा चुनाव चिन्ह दिने बारे महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठसँग सुझाव लिएको छ। निर्वाचन आयोगमा महान्यायाधिवक्ता श्रेष्ठलाई आमन्त्रण गरेर चुनावमा भाग लिने दलले प्राप्त गर्ने चुनाव चिन्ह र दलहरूको मर्यादा क्रमका बारेमा आज छलफल गरेको हो। श्रेष्ठले संसदमा प्रतिनिधित्व गरेका दलका सांसदले नयाँ दल गठन गरे पनि आयोगमा दर्ता रहेको पुरानो दलले चुनाव चिन्ह प्राप्त गर्ने र मतपत्रमा निर्वाचन ऐनअनुसार मर्यादा क्रम राख्न सुझाव दिएको निर्वाचन आयोगले जनाएको छ।
धनुषाको गोठ कोइलपुरमा ट्र्याक्टरले किचेर तीनजना बालिकाको ज्यान गएको छ। आज बिहान इठा बोकेको ज एक त 3622 नम्बरको ट्र्याक्टरको स्टेयरिङ फेल भएर पल्टिँदा गोठ कोइलपुर कि 3 वर्षकी सविता साफी, 5 वर्षकी सञ्जिता साफी र 5 वर्षकी प्रिया साफीको ज्यान गएको हो। तीनैजना बालिका शौच गर्न बसेका बेला ट्र्याक्टर पल्टिँदा उनीहरूको ज्यान गएको प्रहरी निरीक्षक पवन कान्त झाले जानकारी दिनुभयो।
सुनसरीको इटहरीमा देखा परेको बर्ड फ्लूमा नयाँ खालको भाइरस फेला परेको छ। इटहरीको ताल तलैयाका पन्छी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लू यसैको H5N1 नभएर H5N8 रहेको जिल्ला पशुसेवा कार्यालय सुनसरीले जनाएको छ। जिल्ला पशुसेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले इटहरीमा फेला परेको बर्ड फ्लू नयाँ प्रजातिको भाइरस रहेको स्पष्ट पार्नुभयो। उहाँले भारतमा यो प्रजातिको बर्ड फ्लू यसअघि नै देखिएको र अहिले नेपालमा पनि देखिएको जानकारी दिनुभयो। यो भाइरस मानिसमा समेत सर्ने खतरा रहेको उहाँले बताउनुभयो।
उखुको अभाव भएपछि मध्य तराईका 4 चिनी कारखानामा क्रसिङ बन्द भएको छ। यो वर्ष उत्पादन घटेपछि उखु नभएर महोत्तरी रामनगरको एभरेस्ट सुगर मिल, रौतहट गरूडाको श्रीराम सुगर मिल, बाराको रिलायन्स सुगर मिल र सर्लाही धनकौलको अन्नपूर्ण चिनी कारखानाले क्रसिङ बन्द गरेका हुन्। सर्लाही हरिवनको इन्दु शंकर चिनी कारखानाले पनि आउँदो शनिबारदेखि क्रसिङ बन्द गर्ने जनाएको छ। यो वर्ष 1 महिना अगावी चिनी मिलले उखुको अभावमा क्रसिङ बन्द गर्नु परेको छ। यस वर्ष सबै चिनी उद्योगका लागि 10 लाख क्विन्टल भन्दा बढी उखु कमी भएको उद्योगीले बताएका छन्। किसानले उखुको भुक्तानी समयमै नपाउने र मूल्यमा उतार चढ़ाव हुँदा उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिल मुनि मैनालीले जानकारी दिनुभयो।
भूकम्प प्रभावित गृह श्रमिकहरूद्वारा उत्पादन गरिएका सामग्रीको प्रदर्शनी काठमाडौँमा शुरू भएको छ। प्रदर्शनीमा हातले बुनेका कपड़ा, ढाका, मखमल तथा छाला जुत्ता, कृषिजन्य उत्पादन, ढुङ्गाका मूर्ति लगायतका हस्तकलासँग सम्बन्धित स्टलहरू राखिएका छन्। होमनेट नेपाल, अक्सफार्म र एक्सन एडको संयुक्त आयोजनामा काठमाडौँको त्रिपुरेश्वरमा भएको कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रनाथ जोशीले सबै भूकम्प प्रभावित गृह श्रमिकले राखेको स्टल अवलोकन गरेर समस्या र अवसरबारे जानकारी लिनुभयो। थप जानकारी सहित साथी पीटी लोप्चनको रिपोर्ट।
झण्डै 2 घण्टादेखि उद्योग मन्त्रीलाई पर्खिरहेका आयोजकले उद्योग मन्त्रीको भाषण सुन्न चाहेका थिए। उद्घोषकले पनि सहयोगी संस्थाका पदाधिकारी लगायत प्रमुख अतिथिले बोल्ने सूची तयार पारेका थिए, तर उद्योग मन्त्री नवीन्द्र राज जोशी मञ्चमा बस्दै नबसी उद्यमीले फिजाएका सामानहरू पो हेर्न लम्किनुभयो।
तपाईँले परम्परागतदेखि गर्दै आएको अहिलेको यङहरू पनि सिक्दैछ कि सिक्दैन?
पहिलोभन्दा निकै कम,
निकै कम भयो।
एउटा हाम्रो काठ लिने नै
अब अरूलाई बोलाएर नयाँ सिक्नु भयो, जसले सिक्न चाहन्छ उसलाई सिकाउनु भयो।
उद्योग मन्त्रीले नै आफ्नो कलाको प्रशंसा गरेपछि उद्यमी महिला पनि खुसी भए।
मैले अस्ति कोट बनाउन दिएको छु अल्लुको।
उद्योग मन्त्री जोशीले पनि हस्तकलाका सामग्रीको प्रवर्धनका लागि सरकारले के गर्नुपर्छ भनेर सोध्नुभयो।
सरकारले के गर्दै राम्रो हुन्छ?
बजार
व्यवस्था गरिदियो भने राम्रो हुन्छ। राम्रो तपाईँको गुणात्मक सामान प्रोडक्सन गर्नुहुन्छ सधैँ, मुख्य समस्या त्यही छ नि त। फेरि ठिक छ, हामी पनि अहिले चाहिँ बजारको व्यवस्था कसरी गर्ने भन्ने सोच्छौँ।
बजारीकरणका लागि सरकारले सहयोग गरे जति पनि उत्पादन गर्न सकिने बताएका उद्यमीले केही आफ्ना कुरा पनि राखे। सरकारी निकायले नेपाली हस्तकलाका सामग्री मात्र खरिद गरिदिने हो भने आफ्ना सामग्रीहरूको प्रवर्धन हुने उद्यमीले बताए।
मन्त्रीजीलाई एउटा यो हाम्रो त्यो गिफ्टहरू सामानहरू चाहिरहेको हुन्छ मन्त्रालयमा,
त्यो सबै अहिले नेपाली प्रडक्टै हो। मैले सबै युज गरेँ नेपाली प्रडक्टै हो, कहाँबाट ल्याउँछु थाहा छैन मन्त्रालयको। त्यो सबै नेपाली
मन्त्रालयको लागि
त्यो चिठी लेखेर पठाएको सबैले मानिसकेको छैन
हजुर
त्यो कुरा, तर चिठी लेखेर पठाएको सबैले गर्छन् होला। अस्ति निर्देशन पनि हामी बैठक बसेर दिएका छौँ।
उद्योग मन्त्री जोशीले हस्तकला उद्योगको प्रवर्धन र बजारीकरणका लागि स्वदेशी वस्तुको प्रयोगमा जोड दिने, विदेश स्थित एनआरएनलाई पनि नेपाली वस्तुको प्रयोगका लागि आग्रह गर्ने र सिफलमा रहेको जग्गामा हस्तकलाका सामग्रीको बिक्री वितरणका लागि पूर्वाधार बनाइने बताउनुभयो।
मुख्य त के भन्दाखेरि दुईटा हो, एउटा त मन्त्रालयले आफूले पनि प्रयोग गर्ने, सबै मन्त्रालयमा प्रयोग गर्ने कुराहरू, हामीले यस्ता नेपालमै उत्पादन भएका सामानहरू प्रयोग गर्नुपर्छ भन्ने कुरा एउटा त्यो राखेको छौँ। अनि रणनीति, नेपालीहरू जो विदेशमा बस्छन् लगभग 60 लाख नेपालीहरू छन्, त्यसैले सबै एनआरएनलाई विशेष गरेर मैले के अपिल गरेका छु, आग्रह गरेका छु भने, तपाईँहरूले जस्तो रेस्टुरेन्ट खोलेका छन्, कुनै अर्को पसलहरू खोलेका छन्, कमसेकम ती ठाउँमा चाहिँ हाम्रो नेपाली सामान नै प्रयोग गरिदिनुहोस् भनेका छौँ। अर्को रणनीति भनेको, अहिले हामी जुन 10 रोपनी जग्गा हाम्रो चाहिँ सिफल गौशालाको उसमा छ, त्यसलाई चाहिँ एउटा चाहिँ घरेलुको चाहिँ प्रदर्शन गर्ने ठाउँ र घरेलुको चाहिँ सामान बिक्री गर्ने ठाउँ, ताकि हामी चाहिँ एयरपोर्ट जानुभन्दा अगाडि चाहिँ विदेशीहरू चाहिँ त्यहाँ भएर जाउँ भनेर त्यसलाई चाहिँ त्यो अनुसारको प्लानिङ गर्नको लागि हामीले चाहिँ भनेका छौँ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाउँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41 07 007, 98 5 11 72 194,
41 07 007, 98 5 11 72 194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01 424 6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले आजदेखि वैदेशिक रोजगार बचत पत्र खुल्ला गरेको छ। वार्षिक 10% ब्याजमा 25 करोड़ रूपियाँको बचत पत्र निष्कासन गरेको राष्ट्र बैंकले जनाएको छ। वैदेशिक रोजगारीमा गएका तथा गैर आवासीय नेपालीले आफू रहेको देशबाटै चैत 24 गतेसम्म बचत पत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यहाँ रहेका प्रतिनिधिबाट 5,000 रूपियाँ भन्दा माथि जतिको पनि बचत पत्र खरिद गर्न सकिनेछ। यसको ब्याज 6-6 महिनामा भुक्तानी हुनेछ भने बचत पत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन पनि सकिनेछ।
पर्याप्त बजेट नहुँदा लमजुङका सिंचाई योजना प्रभावित भएका छन्। लमजुङमा 200 भन्दा बढी योजनाका लागि किसानबाट निवेदन आए पनि पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सिंचाई डिभिजन कार्यालय लमजुङले जनाएको छ। चालू आर्थिक वर्षमा 41 वटा मात्रै सिंचाई योजना सञ्चालनमा रहेको डिभिजन प्रमुख वंशीहरि कोइरालाले जानकारी दिनुभयो।
तेह्रथुमको संक्रान्ति बजारका अग्निपीड़ित 35 परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रति परिवार 10,000 रूपियाँका दरले राहत वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, स्थानीय विकास अधिकारी तुलसी गौतम सहितको टोलीले संक्रान्ति बजार पुगेर घर भाड़ामा लिएर व्यापार व्यवसाय गरिरहेका 35 परिवारलाई प्रति परिवार 10,000 दरले राहत वितरण गरेको हो। गत पुसे गते आग लागे हुँदा संक्रान्ति बजारका 24 घर पूर्ण रूपमा जलेका थिए।
मुआब्जा नदी सड़क विस्तार गर्न लागेको भन्दै पुष्पलाल मध्यपहाड़ी लोकमार्ग अन्तर्गत नुवाकोटको ढिकुरेदेखि गंगटेसम्मका बासिन्दाले अवरोध गरेका छन्। मुआब्जा नदी सड़क छेउका बस्ती हटाउन लागेको भन्दै स्थानीय बासिन्दाले संघर्ष समिति गठन गरेर विरोध गरेका हुन्।
पाँचथर सदरमुकाम फिदिम नगरपालिका क्षेत्रका 28 जना ज्येष्ठ नागरिकलाई सामूहिक सम्मान गरिएको छ। फिदिम नगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिक जिल्ला संघले ज्येष्ठ नागरिकलाई न्यानो कपड़ा दिएर सम्मान गरेको हो। ज्येष्ठ नागरिकले समाजमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको संघीय अध्यक्ष राधिका थापाले बताउनुभयो।
अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार गरी कार्यालय सञ्चालनका लागि 7 अर्ब 44 करोड़ रूपियाँ निकासा गरेको छ। पुनर्संरचनापछि बनेका 744 वटा स्थानीय तहलाई प्रत्येकलाई 1-1 करोड़ रूपियाँ पाउने गरी बिउ पूँजीका रूपमा आवश्यक रकम निकासा गरिएको अर्थमन्त्री कृष्ण बहादुर महराले आज जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
उपभोक्ता दिवसका विषयमा फेसबुकमा गणेश प्रसाद हुजदार लेख्नुहुन्छ, आज अन्तर्राष्ट्रिय उपभोक्ता दिवस। उपभोक्ताले जब सोच्छ खाना र पानी, विषादी रहित तरकारी, म्याद ननागेको खाद्य वस्तु, सक्कली औषधि खान पाउनुका साथै स्वच्छ वातावरणमा रहने, सुरक्षित यात्रा गर्न पाउने जस्ता अधिकार पाउँछन् अनि मात्र अन्तर्राष्ट्रिय उपभोक्ता दिवस मनाएको सुहाउँछ।
अर्घाखाँचीका 5 वर्षका सुन्दर बलाल स्कूल जान 4 घण्टा हिँड्नु परेको खबर उज्यालो अनलाइनमा पढेर प्रभाती किरणले ट्वीट गर्नुभएको छ, नेताका छोराछोरी विदेशमा पढ्छन् तर हामी सर्वसाधारण नागरिकका छोराछोरी यस्तो विकराल स्थितिको सामना गर्न बाध्य छौं।
विभिन्न बहानामा दलहरूले गरिरहेको बन्दबारे राजकुमार अधिकारीले ट्वीट गर्नुभएको छ, अब फेरि कति दिन विद्यार्थी पढ्न पाउने अधिकारबाट वञ्चित हुने, अधिकारको नाममा कहिलेसम्म पार्टीको गलत कामलाई साथ दिने।
राष्ट्र बैंकले आज वैदेशिक रोजगार बचत पत्र जारी गरेको खबरमा ट्विटर सोल्टाले ट्वीट गर्नुभएको छ, बचत पत्र खरिद प्रक्रिया हामी विदेशमा रहनेहरूको लागि झन्झटिलो जस्तो लाग्यो, गाविस वा वाणिज्य बैंकबाट इजाजत पाएको बैंकबाट खरिद गर्न मिले जाति हुने थियो।
अनि जुम्लाका पृथ्वी जंग हमाल हाम्रो आइभीआरमा भन्नुहुन्छ,
नेपाली भाषाको उद्गमन स्थल अर्थात नेपालको खस राजधानी हुन सुहाउने हासिल्दा ठाउँ आज एउटा गाउँपालिका हुन नसुहाउने कुरा सुन्दा पुरानो खस राज्यको अर्थात नेपाली भाषाको उद्गमन स्थल सिन्जाको पुरानो इतिहासलाई कुल्चेको हुँदा मनबाट विडम्बना उत्पन्न हुन्छ। यस्तो अवस्थामा पुरानो खस राज्य पुग्दा पनि राजनीतिक दलका स्थानीय कार्यकर्ताले पनि सिनको समेत भाग्न सकेका छैनन्। यस समस्यालाई समाधान गर्न अत्यन्त जरुरी छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र ऋग्वेद शर्मा। अब एउटा विदेशको खबर। माकुराले एक वर्षमा 40 करोड़देखि 80 करोड़ टनसम्म किरा फट्याङ्ग्रा खाने गरेको एक अध्ययनले देखाएको छ। साइन्स अफ नेचरमा प्रकाशित भएको अनुसन्धानका अनुसार विश्वभरका माकुराले एक वर्षमा विश्वभरकै मानिसले उपभोग गर्ने माछा मासु जति नै किरा फट्याङ्ग्रा खाने गरेको पाइएको छ। मुख्य अनुसन्धानकर्ता डाक्टर मार्टिन एफरले गएको 4 दशकमा संकलन गरेको तथ्याङ्कका आधारमा माकुराले खाने किरा फट्याङ्ग्राको तौलका बारेमा प्रतिवेदन तयार पारेको बताउनुभयो। उहाँका अनुसार संसारभर रहेका माकुराको तौल 2.5 करोड़ टन रहेको छ। यिनीहरूले वर्षमा 40-80 करोड़ टन किरा फट्याङ्ग्रा खान्छन्। यो अनुसन्धानले खाना चक्रमा माकुराको भूमिका महत्वपूर्ण हुने बारे जनचेतना जगाउन सहयोग पुग्ने पनि बताउनुभयो। माकुराले बोट बिरुवा खाने किरा फट्याङ्ग्रालाई खाने हुँदा यसले वनस्पतिलाई जोगाउन पनि सहयोग पुग्ने उहाँको भनाइ छ।
उज्यालो रेडियो नेटवर्कमा प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। बंगलादेशमा 10 दिनपछि शुरू हुने एसीसी इमर्जिङ नेशन कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। आईसीसीका प्रतिनिधि वेंकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लकको छनौट समितिले अन्तिम टोलीको टुंगो लगाएको हो। स्वास्थ्यका कारण खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा मल्ललाई दिइएको छ। नेपाली टोलीमा मल्ल, शरद भेस्वाकर, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबूब आलम, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आशिष शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र दिलीप नाथ परेका छन्। वैकल्पिकमा कुशल भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कणेल रहेका छन्। शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिएको हो। चैत 12 गतेदेखि 22 गतेसम्म हुने इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलीसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका 23 वर्ष मुनिका टोलीले खेल्नेछन्।
र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका अध्यक्ष शशांक मनोहरले राजीनामा दिनुभएको छ। व्यक्तिगत कारण देखाउँदै उहाँले कार्यकाल सम्हालेको 8 महिनापछि राजीनामा दिनुभएको हो। राजीनामा पत्रमा उहाँले आफ्नो कार्यकालमा निष्पक्ष भएर निर्णयहरू लिएको भन्दै सहयोगका लागि सबैमा कृतज्ञता पनि ज्ञापन गर्नुभएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेको भनाई।
स्थानीय तह कार्यान्वयनमा आएपछि कतै उत्साह कतै अन्योल, सबै निकायमा कर्मचारी खटिएपछि अन्योल हट्ने विश्वास।
उखुको अभाव भएपछि मध्य तराईका चारवटा चिनी कारखानामा क्रसिङ बन्द, चिनी मिललाई 10 लाख क्विन्टल उखु अपुग।
विश्वभरिका मान्छेकै सरह माकुराले पनि मासु खाने गरेको तथ्य सार्वजनिक, खाद्य चक्रमा माकुराको भूमिका महत्वपूर्ण।
र बंगलादेशमा 10 दिनपछि शुरू हुने एसिसी क्रिकेटका लागि नेपाली टिमको घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी मोहन पौडेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।